السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. افغانستان سے ملحقہ خیبر پختونخوا کے ضلع جنوبی وزیرستان میں جمعرات کو ایک فوجی قافلے پر عسکریت پسندوں کے حملے میں ایک افسر سمیت 3 اہلکار فوت ہو گئے ہیں, جس کی ذمہ داری کالعدم تنظیم نے قبول کر لی ہے. پاکستانی فوج کے شعبہ تعلقات عامہ ایس پی آر کے مطابق جنوبی وزیرستان کی تحصیل شکتوئی کے علاقے اناخیل سطر راغزی میں نامعلوم عسکریت پسندوں نے دیسی ساختہ ریموٹ کنٹرول بم سے فوجی قافلے پر حملہ کیا. آئی ایس پی آر نے حملے میں 4 اہلکاروں کے زخمی ہونے کی بھی تصدیق کی ہے. مقامی انتظامی عہدیداروں کا کہنا ہے کہ عسکریت پسندوں کے حملے کے بعد علاقے میں سیکیورٹی سخت کرتے ہوئے سرچ آپریشن کیا گیا. دوسری جانب کالعدم شدت پسند تنظیم تحریک طالبان پاکستان کے ترجمان نے اپنے ایک بیان میں سیکیورٹی فورسز پر اس حملے کی ذمہ داری قبول کرنے کا دعویٰ کیا ہے. حملے میں فوت ہونے والے لیفٹیننٹ کرنل ناصر کا تعلق پاکستان کے زیر انتظام کشمیر کے علاقے مظفر آباد سے بتایا جاتا ہے. گزشتہ کئی ہفتوں سے جنوبی اور ملحقہ شمالی وزیرستان میں تشدد اور دہشت گردی کے واقعات میں اضافہ دیکھنے میں آ رہا ہے. افغانستان کے صوبے ننگرہار میں صوبائی اہلکاروں کا کہنا ہے کہ ننگرہار صوبے کے ضلع محمد ڈیرے میں ڈیورنڈ لائن پر افغان اور پاکستان کے سرحدی افواج کے درمیان 2 گھنٹے کی جھڑپوں کے بعد صورتحال بدستور کشیدہ ہے اور دونوں ملکوں کے درمیان سرحد پر افواج چوکس ہیں. صوبائی گورنر کے ایک ترجمان عطا اللہ خوگانی نے وائس آف امریکہ کو بتایا کہ دونوں فریقوں نے گزشتہ شب 2 بجے سرحد پر ملاقات کی ہے. انہوں نے بتایا کہ کل رات ہونے والی جھڑپ میں سرحدی فورس کا ایک اہلکار موت کا شکار ہو گیا, جبکہ 8 افراد زخمی ہوئے, جن میں 3 شہری بھی شامل ہیں. ننگرہار صوبے کے گورنر ضیاء الحق عمر خیل نے ایک ٹویٹ میں کہا کہ پاکستانی فوج تورخم کے قریب محمد ڈیرہ کے خارگی علاقے میں باڑ پر کام کرنا چاہتی تھی, لیکن افغان فوج نے اسے روک دیا. پاکستان نے ابھی تک سرحدی جھڑپ پر کوئی بیان نہیں دیا ہے. گزشتہ رات ہونے والی اس جھڑپ سے ایک روز پہلے دونوں ملکوں کے وزرائے خارجہ نے ٹیلی فون پر گفتگو کی تھی اور سرحدی تعاون سمیت دو طرفہ معاملات پر تبادلہ خیال کیا تھا. پاکستان کے وزیراعظم عمران خان نے کہا ہے کہ پاکستان کا اقتصادی مستقبل چین کے ساتھ وابستہ ہے, لیکن ان کے بقول پاکستان کے امریکہ کے ساتھ بھی بہترین تعلقات ہیں اور اسلام آباد اور واشنگٹن افغانستان میں امن میں شراکت دار ہیں. بعض تجزیہ کاروں کا کہنا ہے کہ چین اور امریکہ کے بڑھتے ہوئے سفارتی تناؤ کی وجہ سے پاکستان کے لیے دنیا کی 2 بڑی طاقتوں کے ساتھ اپنے تعلقات میں توازن قائم رکھنا چیلنج ہوگا. لیکن وزیراعظم عمران خان کا کہنا ہے کہ پاکستان کو کسی ایک کیمپ میں ہونے کی ضرورت نہیں ہے. ان کے بقول ہر ملک اپنے مفادات کو مد نظر رکھتا ہے اور پاکستان بھی سب کے ساتھ اچھے تعلقات رکھنا چاہتا ہے. افغان حکومت کے ذرائع نے وائس آف امریکہ سے تصدیق کی ہے کہ افغان حکومت کی امن مذاکراتی ٹیم کا دوحہ کا دورہ پھر مؤخر ہو گیا ہے. قومی مصالحت کی اعلی کونسل کے ایک ذریعے نے بھی وائس آف امریکہ کو بتایا ہے کہ مذاکراتی ٹیم آج جمعے کے روز دوحہ کے لیے روانہ نہیں ہو رہی. اس ذریعے نے مزید تفصیل نہیں بتائی, لیکن افغان مذاکراتی ٹیم کے ایک رکن نے وائس آف امریکہ کو آف دی ریکارڈ بتایا کہ ٹیم کے ارکان پر پابندی کی وجہ سے وہ اس پر تبصرہ نہیں کر سکتے. میڈیا رپورٹوں میں بتایا گیا ہے کہ طالبان کے نائب سربراہ ملا عبد الغنی برادر ابھی دوحہ نہیں پہنچے ہیں اور اس کی وجہ سے افغان مذاکراتی ٹیم کا دوحہ کا دورہ مؤخر ہوا ہے. برازیل میں کورونا کیسز کی تعداد 40 لاکھ سے تجاوز کر گئی ہے. کورونا وائرس سے متاثرہ ملکوں کی عالمی فہرست میں برازیل کا دوسرا نمبر ہے. متاثرہ ملکوں کی فہرست میں امریکہ بدستور پہلے نمبر پر ہے, جہاں اب تک 61 لاکھ سے زیادہ کیسز اور 1,85,000 سے زیادہ اموات ہو چکی ہیں. بھارت متاثرہ ملکوں کی فہرست میں تیسرے نمبر پر ہے. بھارت میں کیسز کی تعداد 38 لاکھ سے تجاوز کر گئی ہے اور 67,000 سے زیادہ مریض ہلاک ہو چکے ہیں. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کورونا وائرس کے شکار 7 مریض جان پر نہ ہو سکے اور 498 افراد میں وائرس کی تشخیص ہوئی ہے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA اردو.
لسنرز، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں زادیہ زیبرانجھا. آپ نے ہمارا گزشتہ شو جس طرح سراہا مجھے بہت اچھا لگا، اور ہماری فیمیل لسنرز نے بیوٹی ٹپس کے سیگمنٹ کو بہت پسند کیا اور کہا کہ دیر آئے درست آئے. ارے بھائی، اگر اتنا ہی پسند تھا تو پہلے کہہ دیتی، ہم پہلے ہی شامل کر لیتے. اور آج کے پروگرام میں جو مہمان ہمارے ساتھ شامل ہیں وہ ہیں گلوکار اریب اظہر. تو آئیے سب سے پہلے ان کا ایک گیت سنتے ہیں اور پھر ان سے بات چیت کریں گے.
جی تو میں مڈ مارچ کو میں کراچی سے واپس اسلام آباد شفٹ ہوا. پچھلے دو سالوں سے میں کراچی میں تھا. وہاں پہ ایک بڑا زبردست ادارہ ہے جس کا نام ہے T2F دا سیکنڈ فلور. تو وہ ایک کلچرل اسپیس ہے، کلچرل کیفے ہے، آرٹ گیلری ہے، چھوٹا سا پرفارمنس وینیو ہے جو کہ ایک سبین محمود ایک دوست ہوتی تھیں، انہوں نے شروع کیا تھا کراچی میں، اور یہ ان کا ادارہ ہے. تو وہ پچھلے دو سال سے میں اس کو چلا رہا تھا، اور وہ ایک بڑا زبردست تجربہ تھا کیونکہ میں بلا پڑا تو کراچی میں، لیکن پھر میں اپنے 17 کی عمر سے کراچی میں کبھی دوبارہ رہا نہیں. تو مجھے یہ موقع ملا کہ T2F کے تھرو میں بالکل صحیح کراچی کی جڑوں میں دوبارہ گھسوں، اور وہاں کی ایک کلچرل زندگی جو ہے اس میں حصہ لوں. تو وہ بڑا اچھا تجربہ تھا، لیکن میں نے بس وہاں سے استعفیٰ دے دیا تھا، اور اتفاقاً کیونکہ میں چاہ رہا تھا کہ مجھے کچھ وقت ملے اپنے میوزک کا بھی، اور میری والدہ اور بہن بھی اسلام آباد میں ہوتی ہیں، ان کو کراچی شفٹ کرنے سے تھوڑا سا میں جھجک رہا تھا، اور پھر مجھے لگ رہا تھا کہ T2F کے ساتھ مجھے وقت نہیں مل رہا کہ میں اپنے پروجیکٹس کو آگے بڑھاؤں، وہ ایک وینیو کو چلانے میں ہی میرا سارا وقت لگ رہا تھا. تو میں بس یہ جیسے ہی میں واپس شفٹ ہوا، اس کے 3 بعد یہ کرونا لاک ڈاؤن شروع ہو گیا. تو بڑا اچھا ہو گیا کہ یہ اس وقت پہ میں اپنی والدہ اور بہن کے ساتھ اسلام آباد میں ہوں. اور یہ کہ یہ وقت تو ظاہر ہے کہ اتنے سارے لوگوں کے لیے اتنی مشکلیں آئی ہوئی ہیں، لوگوں کے پاس کام کاج نہیں ہے، اور بہت مشکل ایک وقت ہے پوری دنیا کے لیے. لیکن مجھے کہنے میں عجیب لگتا ہے، لیکن مجھے تو اس وقت کا بڑا ایک عجیب سا ایک لطف آیا ہے، مجھے مزہ آیا ہے کہ اس وقت نے ہم سب کو موقع دیا ہے کہ ہم ذرا थोड़ा सा जरा जिंदगी का जो एक जिंदगी की जो एक दौड़ है, जो एक रैट रेस है, उससे थोड़ा सा हम हट के जरा अपनी जिंदगी का जायजा लें, तो मुझे तो ये पीरियड बड़ा अच्छा लगा।
जिंदड़ी
कराची से वापस आने के बाद आपने कोई म्यूजिक वीडियो या कोई ऐसा सोलो सॉन्ग किया है?
जब से वापस आया हूँ, एक तो ये कि देखें, म्यूजिक इंडस्ट्री तो पूरी दुनिया में जो है, म्यूजिक इंडस्ट्री कोरोना के जमाने में रुक गई है, तो सारे लाइव कॉन्सर्ट्स फेस्टिवल सब बंद हो गए। मेरा प्रोग्राम था कि मैं वापस इस्लामाबाद आते ही अप्रैल में मैं अपना अगला फेस्टिवल करूंगा, तो इस्लामाबाद में एक फेस्टिवल होता है म्यूजिक मेला, वो मैंने और दोस्त ने शुरू किया था 2014 में, फिर मैंने वो 3 साल किया, फिर उसके बाद मैंने एक और फेस्टिवल प्लेटफॉर्म शुरू किया आर्ट लंगर के नाम से। तो मेरा तो प्रोग्राम था कि हम आर्ट लंगर का अगला फेस्टिवल अप्रैल में करेंगे इस साल, और इस साल उसकी एक थीम होनी थी एनवायरनमेंट के ऊपर, तो हम उस फेस्टिवल का नाम रख रहे थे माँ धरती फेस्टिवल। और
सही
मैंने आर्टिस्ट को भी लाइनअप करना शुरू कर दिया था, वो PNCA का वेन्यू भी बुक कर दिया था, स्पॉन्सर से भी कुछ लॉक हो गए थे, कुछ से बातचीत चल रही थी, तो फिर ये सारा सिलसिला शुरू हुआ। तो म्यूजिक इंडस्ट्री तो बिल्कुल ठप हो गई जैसे ही ये लॉकडाउन शुरू हुआ, लेकिन ये कि मुझे कुछ मौका मिला कि मैं कुछ अपने पुराने कॉम्पोजिशंस जो कि मेरे फंसे हुए थे, उनको मैं कंप्लीट नहीं कर पा रहा था, उनको मैंने कंप्लीट किया। कुछ मैंने लाइव कॉन्सर्ट्स किए जूम के जरिए, कुछ फंड रेजिंग कॉन्सर्ट्स थे, कुछ इंटरनेशनल फेस्टिवल्स थे जहां पे मैं अपने यहाँ पे जूम के थ्रू कुछ मैंने रिकॉर्डिंग्स भेजी, कुछ लाइव भी बजाया, और एक बड़ा जबरदस्त प्रोजेक्ट करने का मौका मिला। एक यूके बेस्ड बैंड है जिसका नाम है द सूथसेयर्स, तो उनके साथ मिलके हमने दो कोलैबोरेटिव गाने बनाए जो कि वहां पे फिर नॉटिंगम आर्ट्स मेला में वहां पे फीचर हुए। तो इस तरह के म्यूजिक रिलेटेड प्रोजेक्ट्स चलते रहे, उसके साथ साथ मैं कुछ थोड़ा सा वीडियो प्रोडक्शंस की तरफ भी मैंने ध्यान दिया। वो चीजें जो मैं बड़े अरसे से करना चाह रहा था लेकिन मुझे मौका नहीं मिल रहा था, तो इस वक्त मैंने अब वो सारी चीजें अब मैं निकाल रहा हूँ आहिस्ता आहिस्ता। एक ऑनलाइन वेब सीरीज हमने एक स्टार्ट की जो कि एक इंटरव्यू बेस्ड सीरीज है जिसका नाम है मकाम लाइफ आफ्टर कोरोना। तो हर 2 हफ्ते बाद हम अपने आर्ट लंगर के फेसबुक पेज से ही हम उसको फीचर करते हैं, और उसमें हम मुख्तलिफ स्पेशलिस्ट से इंटरव्यू करते हैं, मुख्तलिफ एक्सपर्ट से, और हम मुख्तलिफ माशरे के पहलुओं पे गुफ्तगू करते हैं। तो हमने एक एपिसोड गुड गवर्नेंस पे किया, एक एपिसोड इकोनॉमी पे किया, एक एपिसोड एजुकेशन पे किया, एनवायरनमेंट पे किया, डिजाइन एंड आर्किटेक्चर पे किया।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम हमारे फेसबुक पेज facebook.com/VOA Urdu पर भी बराहे रास्त देख सकते हैं।
मेरे देश में है इम्कान बहुत, आस उम्मीद अरमान बहुत, सहरा में एक बूंद गिरे, चश्मा पत्थर से फूटे, सख्त सीत में धूप खिले, दरिया में कोई लहर उठे, मेरे देश के बासी यार बहुत, वारफ्ता दे प्यार बहुत, शगुफ्ता लहजों में बेसाख्ता उल्फत की, सदरंग बातें करते हैं कानों में रस भरते हैं, मेरे देश में है इम्कान बहुत, आस उम्मीद अरमान बहुत, सलसल करते हैं, मेहनत से गुरेज नहीं पर मौके कम कम मिलते हैं, जेब में चाहे कुछ ना हो दिल को सादा रखते हैं, मेरे देश में है अरमान बहुत।
کراچی ایک بہت مختلف شہر ہے، اسلام آباد ایک بہت مختلف شہر ہے، تو آپ کو دونوں شہر میں رہنے کا موقع ملا ہے، تو کیا چیز دونوں شہروں کی آپ کو سب سے اچھی لگی ہے؟
یہ بڑا آپ نے موضوع سوال پوچھا ہے. کراچی ایک واقعی ایک ایسا ایک وائبرنٹ شہر ہے پاکستان کا، جو کہ حقیقی معنوں میں اگر ایک کوئی واقعی پاکستانی شہر ہے تو وہ کراچی ہے، کیونکہ کراچی میں آپ کو ہر کوئی ملتا ہے. ایک تو یہ کہ بلوچ، سندھی، پنجابی، پٹھان، اردو سپیکنگ، ہزارہ والے، شیعہ سنی، کرسچن، بوری کمیونٹی سے، آغا خانی، بنگالی، ہر کوئی آپ کو ایک ہی شہر میں بسا ہوا ملتا ہے. اور دوسری بات یہ کہ انہوں نے وہ سب دیکھ چکے ہیں، وہ تو وہاں پہ وہ ایک طریقے سے مجھے لگتا ہے کہ لوگ تھوڑے سے زیادہ ایزی گوئنگ ہوتے ہیں. دوسری طرف یہ کہ کراچی شہر ایسا ہے کہ میرا خیال میں شاید دنیا میں آپ کو اس سے ایک زیادہ کنجیسٹڈ اور پولیوٹڈ شہر مشکل سے ملے گا، اور وہاں پہ کوئی رہنے کی کنڈیشنز جو ہیں وہ کوئی قابل تعریف نہیں ہے. تو یہ کہ میں واپس، جس طرح میں نے کہا کہ میں مارچ میں شفٹ ہوا اسلام آباد، تو میں کراچی کو، تو کراچی کے لوگوں کو میں بہت مس کرتا ہوں. لیکن جب سے یہ بارشیں شروع ہوئیں اور کراچی میں سیلاب آیا، تو میں تو ایمان سے میں نے کہا کہ شکر ہے کہ میں نے صحیح ٹائم پہ میں آ گیا اور میں نے اپنی والدہ اور بہن کو اس مصیبت سے نہیں گزارا. تو یہ اگر ہم ان دونوں شہروں کو کسی طریقے سے کمبائن کر لیں کہ اسلام آباد کی آب و ہوا، پہاڑ، پانی، سکون، تھوڑی سی ایک آرگنائزڈ زندگی، انفراسٹرکچر، اور کراچی کے لوگ.
قریب کچھ تھوڑا سا اپنے بارے میں بتائیے ہمارے سننے والوں کو، کیسے شروع کیا؟
تو شروع تو مجھے پھر کہنا پڑے گا کہ میرا خیال میں کہ میں بہت خوش قسمت اس طریقے سے رہا ہوں کہ مجھے خاندان کی طرف سے ہی بہت زیادہ ایکسپوجر ملا آرٹس اور کلچر میں اور میوزک میں بھی، کیونکہ میرے والد جو تھے اسلام اظہر، وہ پی ٹی وی کے بانی ان کو کہا جاتا ہے، تو ان کو پروجیکٹ ملا تھا کہ وہ پی ٹی وی کا پائلٹ اسٹیشن شروع کریں پاکستان میں، اور پھر پہلا ٹی وی اسٹیشن، اور وہ پھر پی ٹی وی کے پہلے پروفیشنل ایم ڈی رہے. تو مطلب جو پاکستان میں ٹی وی، مطلب جو بنیادیں ڈالنے والے تھے، اس ٹیم کو ابا ہیڈ کیا کرتے تھے. تو جب میں پیدا ہوا سن 72 میں راولپنڈی میں، اس وقت ابا پی ٹی وی کے ایم ڈی تھے. تو اس زمانے میں ہمارے گھر میں بہت زیادہ میوزیشنز، آرٹسٹس، پروڈیوسرز، فلم میکرز کا آنا جانا لگا رہتا تھا. اور میری سب سے پرانی یادوں میں ہے کہ میں سامنے بیٹھ کے سن رہا ہوں طفیل نیازی صاحب کو، یا ریشما جی کو، اور شوکت علی کو. اور پھر گھر پہ ایک بہت کمال کا میوزک کلیکشن بھی ہوتا تھا میرے والدین کے پاس. ریکارڈ پلیئر تھا ایک پرانا، اور ریکارڈز تھے ہمارے کلاسیکل میوزک کے اور ہمارے فوک میوزک کے، اور پھر یورپین کلاسیکل میوزک اور جیز میوزک کے. تو وہ میوزک میں پھر بچپن سے سنتا بھی رہا، اور سامنے بیٹھ کے ان سارے ہمارے جو لیجنڈز ہیں ان کو سننے کا موقع بھی ملا. تو یہ کہ بچپن سے ہی مجھے باقی چیزوں سے زیادہ، پتہ نہیں کیوں، میوزک سے شوق لگ گیا.
شام محمد کر جانتی نے
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
तो अरे आपने बकायदा म्यूजिक की तरबियत हासिल की है या बस शौकिया फनकारी है?
मैंने बहुत अरसे बाद जाके बाकायदा सीखा और वो भी बहुत थोड़ा सा। ज्यादातर मैंने बेकायदा सीखा, यानी कि उस्तादों के साथ उठना बैठना तो मेरा बचपन से ही था और उठने बैठने में ही मैं समझता हूँ कि बहुत ज्यादा मैं सीखता होता था। और फिर कराची में हमारी जो स्कूल की क्वायर टीचर होती थी, एक पारसी खातून मिसेस लोबो, वो भी बहुत कमाल की टीचर थी। उन्होंने इतनी ज़बरदस्त म्यूज़िक थियरी हमें पढ़ाई। और उसके बाद फिर हम कराची में शिफ्ट हो गए थे जब ज़िया का दौर था। मुझे अब्बा को टीवी से निकाल दिया था, हम सब फिर कराची शिफ्ट हो गए। और कराची में अब्बा ने और जो सानिया सईद जो हैं, जो हमारी एक्ट्रेस बड़ी कमाल की, उनके वालिद साहब ने मंसूर सईद, तो अब्बा ने और मंसूर सईद ने मिलकर एक थिएटर ग्रुप बनाया था कराची में जिसका नाम था दस्तक। तो उसमें सानिया और मैं बड़े पले हुए इकट्ठे, और जितने भी बच्चों के रोल थे वो हमें मिला करते थे।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर facebook.com/voaurdu पर बराह रास्त देख सकते हैं।
कि आप जब फारिग होते हैं तो किस किस्म का म्यूजिक सुनना उस वक्त पसंद करते हैं? आपके मूड पे डिपेंड करता है या कोई फेवरेट आपका है म्यूजिक?
बिल्कुल मूड पे डिपेंड करता है। कभी मैं कुछ फोक म्यूजिक मुझे हमेशा, मेरा ख्याल में कि मुझे सबसे ज्यादा जो दिल को छूती है, दिल को लगती हैं चीजें, हालांकि मैं बहुत ज्यादा जदीद म्यूजिक सुनता हूं और चंद साल पहले से मैंने कुछ इलेक्ट्रॉनिक म्यूजिक भी सुनना शुरू किया, हालांकि पहले मैं उसको म्यूजिक नहीं माना करता था, लेकिन अभी भी सबसे ज्यादा जो मेरे दिल को छूता है वो है फोक म्यूजिक, और दुनिया भर का फोक म्यूजिक, हमारा फोक म्यूजिक तो है ही जिनके मैंने नाम लिए। इसके अलावा मुझे बंगाली फोक म्यूजिक, जो उनके बाउल म्यूजिशियंस हैं, वो भी हमारे सूफी म्यूजिशियंस से बहुत मिलते जुलते हैं, वो बंगाली बाउल म्यूजिक मैं बड़ा सुनता हूँ, राजस्थानी म्यूजिक मैं सुनता हूँ, फिर कभी कोई पर्शियन म्यूजिक, ईरानी म्यूजिक, टर्किश म्यूजिक, फिर क्योंकि मैं यूरोप में रहा तो मुझे वहाँ का बालकान का म्यूजिक मुझे बहुत पसंद है। मैं कई साल आयरिश फोक म्यूजिक बजाता रहा, क्रोएशिया में हमारा एक बैंड हुआ करता था शैमरॉक रोवर्स, जिसका मैं सिंगर था, तो मुझे आयरिश गाने बहुत आते हैं, तो मुझे आयरलैंड का फोक म्यूजिक बड़ा पसंद है, मुझे ब्लूज बड़े अच्छे लगते हैं, मुझे अफ्रीकन फोक म्यूजिक से मुझे इश्क है, तो मूड पे डिपेंड करता है जी।
ढूंढने का मन करके नी मैं रुठड़ा यार मनावांगी, ढूंढने का मन करके नी यार मनावांगी, इस टूने नू पढ़ फूकांगी, इस टूने नू पढ़ फूकांगी, सूरज गगन जलावांगी, टूने का मन करके नी मैं सोना यार मनावांगी, अखियां का जल काले बादल, अखियां का जल, अखियां का जल काले बादल, भवां से अग लगावांगी, और बिसात नहीं कुछ मेरी, और बिसात नहीं कुछ मेरी, जो बंधड़ी गुंडावांगी, टूने का मन करके नी मैं सोना यार मनावांगी, सत समंदर दिल दे अंदर, सत समंदर, समंदर दिल दे अंदर, दिल से लहर उठावांगी, बिजली होके चमक डरावा, बिजली होके चमक डरावा, बादल गिर गिर जावांगी, टूने का मन करके नी मैं सोना मल तारे, इश्क अंगीठी, इश्क अंगीठी हर मल तारे, सूरज गगन जलावांगी, ना मैं ब्याही ना मैं कवारी, ना मैं ब्याही ना मैं कवारी, बेटा गोद खिड़ा बहके
اچھا تو عریب آپ پاکستان میں اس وقت جو میوزک انڈسٹری کا مستقبل کیا دیکھتے ہیں, کس طرف جاتا ہوا دیکھ رہے ہیں؟
دیکھیں جی, پاکستان میں جس طرح میں نے ذکر کیا کہ ٹیلنٹ تو ہمارے پاس بے حد ہے, ہمارے ہاں کوئی زیادہ سازگار ماحول نہیں رہا میوزک کے لیے پچھلے کافی دہائیوں میں, کیونکہ اس طریقے سے آپ کو فائنینشل سپورٹ نہیں ملتا, اس طریقے سے آپ کو میڈیا پہ, مین سٹریم میڈیا پہ پروموشن نہیں ملتی. دیکھیں ایک زمانے میں جب ریڈیو پاکستان میں سارے ہمارے فوک میوزک میوزیشنز آیا کرتے تھے, ان کا میوزک سنا جاتا تھا, قوالوں کا سب میوزک سنا جاتا تھا. پھر جب پی ٹی وی شروع ہوا تو وہ سارے ٹی وی میں ان کی ہم نے چہرے بھی دیکھنے شروع کیے. اس کے بعد پھر ایٹیز کے دور میں جو ہے وہ سوائے قوالی کے باقی سارا میوزک جو ہے وہ تقریباً جو ہے میڈیا پہ روک دیا گیا. اور اس کے بعد پھر جب مشرف کے دور میں جب یہ مختلف چینلز کھلے اور پھر بے نظیر اور نواز شریف کی حکومتوں کے دوران شروع شروع میں, تو شروع شروع میں بہت سارے نئے میوزک چینلز آئے, جس میں انڈس میوزک تھا, جس میں آگ ٹی وی تھا, اے آر وائی میوزک تھا, پلے ٹی وی تھا, اور ان سے کافی فائدہ ہوا میوزیشنز کو. حالانکہ وہ ایک صرف جو شہری میوزیشنز تھے اور جو ذرا زیادہ پاپ میوزیشنز تھے ان کا زیادہ فائدہ تھا, فوک میوزیشنز کو پھر بھی وہ ایکسپوزر نہیں ملتا تھا, لیکن پھر بھی کم از کم چینلز تھے. اب تو دیکھیں جی, پاکستان میں ایک بھی میوزک چینل فی الحال نہیں ہے. ابھی کچھ دوست کوشش میں ہیں کہ وہ ایک چینل شروع کریں اور انشاءاللہ وہ چل پڑے گا, لیکن ابھی تک جو ہے اب سوشل میڈیا ہمارے پاس رہ گیا ہے کہ ہم اپنا میوزک آڈینسز کے ساتھ شیئر کریں, یا سوشل میڈیا یا ریڈیو. اور سوشل میڈیا اور ریڈیو سے پیسے نکالنا بہت مشکل کام ہوتا ہے, تو ظاہر ہے جو پروفیشنل میوزیشن ہیں, یعنی کہ جنہوں نے باقی سارے کام کاج چھوڑ کے جو پروفیشنلی میوزک ہی کرنا چاہتے ہیں, ان کو کوئی, ان کے سامنے کوئی فائنینشیل فارمولا تو ہونا چاہیے کہ وہ اپنی روزی روٹی پوری کر سکیں. تو وہ بنانے, وہ نظام بنانے میں ہم سب لگے ہوئے ہیں. ابھی ہم نے حال میں ہی ایک میوزیشنز یونین ایسوسیشن رجسٹر کی ہے, جو کہ ابھی ابھی رجسٹر ہوئی ہے, جس کا نام ہے یونائٹیڈ میوزیشنز ایسوسیشن آف پاکستان, یو میپ. تو اس میں سارے ہمارے جو مین اسٹریم میوزیشنز ہیں وہ سب جڑے ہوئے ہیں, اور ابھی ہماری کوشش ہے کہ ہم سارے اپنے ریجنل اور فوک اور کلاسیکل میوزیشنز کو بھی جوڑیں. اور اس کا ابھی ہم نے پہلا بورڈ بنایا ہے جس کا میں پریزیڈنٹ ہوں. ابھی تک ہماری صرف یہ کوشش ہے کہ ہم صرف وہ میوزک انڈسٹری کے لیے اسٹرکچرز کو کھڑا کریں, یعنی کہ رائلٹی کلیکٹ کرنے کے لیے ادارے کھڑا کریں, وہ قانون سازی لائیں جس سے میوزک جو ہے پروموٹ ہو سکے. سب سے اس میں اہم بات جو ہے میں سمجھتا ہوں وہ یہ ہے کہ ہمیں اپنے آرٹس, کلچر اور میوزک کو اپنی کریکولم میں, اپنے ایجوکیشن میں شامل کرنا ہے. جب تک ہم وہ نہیں کریں گے تو ہم صحیح معنوں میں وہ تربیت نہیں دے سکتے. دیکھیں, کلچر اور تہذیب جو ہوتی ہے وہ صرف اتنی ہی آگے جاتی ہے جتنا ہم اس کو لے جاتے ہیں, وہ خود بخود آگے نہیں بڑھتی. اور آج کل کے دور میں تو آپ اچھے سے اچھے اسکول میں چلے جائیں, آپ کو علامہ اقبال کا پتہ چل جائے گا, آپ کو ولیم شیکسپیئر کا پتہ چلے گا, لیکن آپ کو پٹھانے خان کا نہیں پتہ چلے گا, آپ کو بلے شاہ کا نہیں پتہ چلے گا, آپ کو خواجہ غلام فرید کا یا شاہ لطیف کا یا رحمان بابا کا نہیں پتہ چلے گا, آپ کو محمد جمن یا لن فقیر کا نہیں پتہ چلے گا. تو ان چیزوں کو جب تک ہم سکھائیں گے نہیں تو ہم کیسے ایکسپیکٹ کرتے ہیں کہ پھر یہ ہماری تہذیب جو ہے یہ آگے بڑھ سکے گی. تو ابھی ہم ایک ایسے دور میں ہیں جس میں میں سمجھتا ہوں کہ کچھ بھی ہو سکتا ہے. بہت سارے ہم لوگ اس عمل میں جڑے ہوئے ہیں اور انشاءاللہ جو ہے چیزیں بہتری کی طرف جائیں گی, لیکن اس میں ضروری یہ ہے کہ جس طرح میں نے کہا کہ ہمارے مین سٹریم اور ہمارے ایجوکیشنل سسٹم میں میوزک کو شامل کیا جائے. ابھی تک یہ ہے کہ ہماری منسٹری آف کلچر جو ہے وہ منسٹری آف اسپورٹس کے ساتھ جڑی ہوئی ہے, اس کو یا تو الگ ہونا چاہیے یا منسٹری آف ایجوکیشن کے ساتھ ہونا چاہیے. تو یہ کچھ چیزیں ہیں جس پہ ابھی کام ہونا باقی ہے, لیکن انشاءاللہ ہو رہا ہے.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر facebook.com/VOA اردو پر براہ راست دیکھ سکتے ہیں.
اے حسن حقیقی نور ازل تن واجب تے امکان کہوں تن خالق ذات قدیم کہوں تن حادث خلق جہان کہوں تن مطلق محض وجود کہوں تن المیا آیان کہوں اروا نفوس عقول نسبت پیشان کہوں انوا کہوں اوزا کہوں اتوار کہوں اوزان کہوں تن عرش کہوں افلاک کہوں تن ناز نعیم جنان کہوں تن تخت جماد نبات کہوں حیوان کہوں انسان کہوں تن مسجد مندر
ارے میں یہ دیکھ رہی ہوں کہ آپ سنگنگ کے ساتھ ساتھ جو ہے وہ سوشل ایشوز پہ بہت گہری نظر بھی رکھتے ہیں اور سوچتے بھی ہیں اور کام بھی کر رہے ہیں اور ساتھ ساتھ یہ ایکٹیویزم جو ہے نا وہ جاری ہے آپ کا سنگنگ کے ساتھ ساتھ رائٹ
जी बिल्कुल ऐसा है, ये शायद मेरी तरबियत इस तरह हुई है और कुछ मेरी क्योंकि जिंदगी ने मुझे मौका दिया कि मैं जरा दुनिया को भी देखूं, मैं मुख्तलिफ कल्चर्स से भी को भी अब्जॉर्ब करूं, जज्ब करूं। तो मतलब मैं जब क्रोएशिया में रहा तो मैं क्रोएशियन बोलता हूं, मैं क्रोएशिया के आजकल जब मैं जाता हूं उधर तो जो आजकल की नई जनरेशन है उनको उनको मैं उनके पुराने गाने सुनाता हूं कि भाई आपको पता नहीं कि आपके क्या क्या खजाने हैं। तो यह कि मुझे जिंदगी ने ऐसा मौका दिया कि मैं मुख्तलिफ कल्चर्स को अब्जॉर्ब कर सकूं और पाकिस्तान में मुझे लगता है कि मैं एक ऐसी पोजिशन में हूं कि उन चीजों को जोड़ा जा सके। तो ये मैं समझता हूँ कि एक तरीके से मेरा काम भी बनता है, मेरा फर्ज भी बनता है कि उन चीजों को जोड़ूं। तो इसलिए हाँ, मेरा साथ साथ म्यूजिक प्रमोशन, कल्चर प्रमोशन, एक्टिविज्म जिसको आप सही कह रही हैं, उससे बिल्कुल एक गहरा ताल्लुक है। क्योंकि मैंने देखा कि अब अगर एज अ म्यूजिशियन मैं पाकिस्तान में मजीद तरक्की करना चाहूं तो या तो मेरे लिए बॉलीवुड का रास्ता रह जाता है जो कि आजकल तो जाहिर है बंद हुआ हुआ है, लेकिन या फिर ये हो कि मैं फिर कोई यूरोप अमेरिका की तरफ रुख करूं। लेकिन पाकिस्तान के अंदर रहते हुए अगर आप तरक्की करना चाहते हैं एज अ म्यूजिशियन तो हमें पहले वो एक म्यूजिक इंडस्ट्री को खड़ा करना है, वो स्ट्रक्चर्स कायम करने हैं। तो इसलिए बहुत सारे मेरे म्यूजिशियन दोस्त भी जो हैं, हमारा दिल तो करता है कि हम सिर्फ म्यूजिक करें, लेकिन फिर ये कि हमारी ये भी एक जिम्मेदारी बनती है कि हम इन चीजों को भी आगे धकेलें।
सखी सरदार कलंदर नहीं मिटते दुख के साए, मेरा पल पल मन घबराए। नहीं मिटते दुख के साए, मेरा पल पल मन घबराए। हल कर दे मुश्किल मेरी, तूने सारे रोग मिटाए। हल कर दे मुश्किल मेरी, तूने सारे रोग मिटाए। सहारा है मेरा नाम है कलंदर, सहारा है मेरा नाम है कलंदर। तलुए कलंदर, तलुए सहर है शामे कलंदर। उठो रिंदो, उठो रिंदो, पियो जामे कलंदर। तलुए सहर है शामे कलंदर, तलुए सहर है शामे कलंदर। कलंदर झूलला, कलंदर सोनला, कलंदर जीवला, कलंदर सोनला। पीऊ मैं और झूमे सारे, आए हैं राज द्वारे। पीऊ मैं और झूमे सारे, आए हैं राज द्वारे। इस घर पे झूमे नाचे सारी रात ये चांद सितारे। दर पे झूमे नाचे सारी रात ये चांद सितारे। सितारों का, सितारों का है घर शामे कलंदर। तलुए सहर है शामे कलंदर, तलुए सहर है शामे कलंदर। उठो रिंदो, उठो रिंदो, पियो जामे कलंदर। तलुए सहर है शामे कलंदर, तलुए सहर है शामे कलंदर। कलंदर झूलला, कलंदर सोनला, कलंदर जीवला, कलंदर सोनला। अल्लाह की हस्ती में है शाहबाज की मस्ती शामिल। अल्लाह की हस्ती में है शाहबाज की मस्ती शामिल। जो हर पल बोले लाल लाल है पीर कुसी का कामिल। जो हर पल बोले लाल लाल है पीर कुसी का कामिल। कहीं आका, कहीं आका
कलंदर कलुए सहारे है शामे कलंदर कलुए सहारे है शामे कलंदर सुने सबकी सदा नामे कलंदर सुने सबकी सदा नामे कलंदर कलुए सहारे है शामे कलंदर कलुए सहारे है शामे कलंदर ठोरिंदो ठोरिंदो पियो जामे कलंदर कलुए सहारे है शामे कलंदर कलुए सहारे है शामे कलंदर कलंदर झूलला कलंदर सोनला कलंदर जीवला कलंदर सोनला कलंदर झूलला कलंदर सोनला कलंदर जीवला कलंदर सोनला।
जी सामीन, आपने गुफ्तगू सुनी और गीत भी सुने अरिब असर से। आप बताइएगा कैसी लगी हमारे मेहमान से ये मुलाकात।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
जी हाँ, आप ये शो सुन रहे हैं वॉइस ऑफ अमेरिका की उर्दू सर्विस से। आपके बहुत मैसेजेस आए जिनमें आपने बालों से मुतालिक सवालात पूछे हैं, तो चलिए मैं आपको घर में कुछ बुनियादी चीजों से हेयर स्पा का तरीका बताती हूँ। घर में मौजूद कोई सा भी तेल ले लें। कोई सा इसलिए कह रही हूँ क्योंकि हर तेल में अपनी अपनी तर्ज की खास खूबियाँ होती हैं। तो जो घर में है वही ले लें। सरसों का तेल तो पाकिस्तान के तकरीबन हर घर में होता ही है, तो वही ले लें। नारियल का है तो वो ले लें। जो भी घर में मौजूद तेल बालों में लगाने के लिए है वो ले लें। उसे नीम गर्म कर लें और बालों की जड़ों में लगाकर उंगलियों के पोरों से हल्का हल्का मसाज करें। सिर्फ जड़ों में लगाना है, पूरे बालों में नहीं, ठीक है। 4-5 मिनट हल्का हल्का मसाज करें और उसके बाद आप यूं करें कि एक केला ले लें, एक चम्मच शहद ले लें, एक चम्मच मक्खन ले लें और मायोनीज ले लें। अगर आपके घर में मायोनीज नहीं है, वैसे तो इसके साशस भी दुकानों से मिल जाते हैं आप, लेकिन अगर किसी ऐसी जगह आप रहते हैं जहां मायोनीज दस्तियाब नहीं, तो आप 2 चम्मच कंडीशनर डालें। वो कंडीशनर जो आप बालों में शैम्पू के बाद लगाते हैं, तो 2 चम्मच कंडीशनर डालें और एक अंडा शामिल कर लें और इस अमेजे को बालों में अच्छी तरह छोटे छोटे पोर्शन में बाल लेकर ऊपर से नीचे तक लगाएं। आप ये यकीनी बनाना है कि ये सारे बालों में लग गया है। और फिर उन बालों को जूड़े की शक्ल में सर पर बांध लें और कोई प्लास्टिक का शॉपिंग बैग जिसे आप शॉपर कहते हैं वो लें और सर पर जब उसे बांध लें तो फिर हेयर ड्रायर से अपने बालों को हीट दें। यानी ये नहीं कि हेयर ड्रायर आपने एक ही जगह से पकड़े रखनी है और बाल जो है वो आपको जलना शुरू हो गए हैं, नहीं। उसमें से निकलने वाली गर्म हीट जो है वो आप उसको हल्के हल्के घुमाते रहें, थोड़ी देर एक जगह पे रखें फिर दूसरी जगह पे, और बालों को उससे हीट दें। आपने देखा होगा कि हेयर सैलून में जब आप जाते हैं हेयर स्पा के लिए आप जाते हैं, तो एक गर्म वो कैप सी होती है जिसके नीचे आपको बिठा देते हैं, तो ये हेयर ड्रायर से आप वही काम लेंगे। तो तकरीबन 4-5 मिनट जो है वो आप बालों को हीट दें और उसके बाद आप 1 घंटा उसको बालों में लगा रहने दें और फिर उसे किसी माइल्ड शैम्पू से धो दें। कोशिश किया करें कि महीने में एक दफा अगर बेबी शैम्पू कोई आपके घर में है तो उससे बाल धो लें, ताकि वो केमिकल जो आप मुसलसल इस्तेमाल कर रहे हैं और आपकी जल्द जो है उस पर किसी तरह से खुश्की और सिकरी बन रही है, तो बेबी शैम्पू आप इस्तेमाल कर लें। आप देखेंगे कि जब आप इस तरह से हेयर स्पा करेंगे तो कितना फर्क पड़ा है आपको, आपके बालों को। उम्मीद है आपको अच्छा लगेगा, इस्तेमाल करके बताइएगा। जैसे पिछली दफा जो मैंने टिप्स दी थी वो कुछ हमारी लिसनर्स जो हैं उन्होंने वापस लिखा है कि उन्होंने इस्तेमाल किया और बहुत ही फर्क महसूस किया उन्होंने, क्योंकि रूटीन में हम उस तरह से अपनी स्किन को साफ नहीं कर रहे होते। जब आप थोड़ी सी तवज्जो देते हैं तो जाहिर है फर्क तो नजर आता है।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से आप ये शो सुन रहे हैं और मैं हूँ सादिया ज़िब्रांझा। आप हमें मैसेज भेज सकते हैं facebook.com/sadiazibranjha VOA Urdu। ताज़ा तरीन खबरों और वीडियो रिपोर्ट्स के लिए आप आइए हमारी वेबसाइट urduvoa.com पर, और हमारा ट्विटर और इंस्टाग्राम हैंडल है @voaurdu। सामेईन, आप सुन रहे हैं वॉइस ऑफ अमेरिका से ये शो और मैं हूँ सादिया ज़िब्रांझा, और अब बारी है आपकी सबसे फेवरेट सेगमेंट यानी आपकी खतूत की। खतूत यानी आपके फेसबुक के मैसेजेस की। तो सबसे पहले मैं आप सबका शुक्रिया अदा करना चाहती हूँ कि आपने हमारे शोज को सराहा और इस नए पैटर्न को पसंद किया, बहुत शुक्रिया। रजिया ने पन्नू आकिल से मैसेज किया और लिखा है कि सादिया बाजी, मैंने आपका शो सुनने के बाद आपके बताए हुए घरेलू टोटके का इस्तेमाल किया। यकीन कीजिए, एक ही दफा में बहुत फर्क महसूस किया। मैं तो अब हर हफ्ते इसे जारी रखूंगी। बहुत अच्छी बात है रजिया, हमें अपना ख्याल रखना ही चाहिए। ये है जनाब अली मिर्जा, वो लिखते हैं, बाजी एक ही वक्त में मैं खुश भी हूँ और दुखी भी। खुश इसलिए कि मैंने मुंजी लगा रखी है, मुंजी यानी चावलों की फसल, ठीक है, और आपको तो पता ही है इस फसल को कितना पानी चाहिए होता है। तेल खरीद खरीद कर पानी देना पड़ता है मोटर के जरिए, लेकिन बारिशों ने ये मसला हल कर दिया है। लेकिन पानी में डूबे लोगों और शहरों का हाल देखता हूं तो दुख होता है। अली मिर्जा साहब, शहरों और देहातों में अगर निकासी या आपका निजाम हो तो ऐसा क्यों करो? ये तो एक खैर बड़ा प्रोजेक्ट है, लेकिन वो काम जो हम शहरी अपनी सतह पर कर सकते हैं, कम अज कम हम तो उसमें अपना किरदार अदा कर ही सकते हैं। और वो ये है कि हम नालियां साफ रखें, शॉपिंग बैग्स या कचरा इधर उधर ना फेंकें ताकि वो कहीं भी बंदिश का सबब ना बने। और अगर गलियां और घरों के दरवाजे आप ऊंचे बना रहे हैं तो नालियां भी उसी हिसाब से बनाएं, इससे काफी हद तक आप पानी की रवानी को दुरुस्त रख सकते हैं। राना उमर नवाज ने मंगवाल से लिखा है कि पहली बार आपके शो में शामिल हो रहा हूं और ये बताना चाहता हूं कि मैं वॉइस ऑफ अमेरिका की उर्दू सर्विस का बहुत बड़ा प्रस्तार हूं और मुदसरा यास्मीन और बहजत की आवाजें मुझे बहुत अच्छी लगती हैं। राना साहब, तीनों की जानिब से शुक्रिया कबूल कीजिए और हमारे प्रोग्रामों को सुनने और सराहने का भी शुक्रिया। और अगर कोई खास मौजूद जो आप चाहते हैं कि हम अपने शोज में शामिल करें तो जरूर बताइएगा। इकबाल अजीम ने पुराने खूह से लिखा है कि सादिया बाजी, आप लोग अजीम हैं। ऐसे में जब आप लोग दफ्तरों में भी नहीं जा पा रहे, आप लोगों ने हमसे रابطہ नहीं तोड़ा और इतने अच्छे प्रोग्राम भी पेश कर रहे हैं। मैं सभी शोज सुनता हूं क्योंकि मेरी छोटी सी किराने की दुकान है जिस पर सारा दिन रेडियो चलता रहता है और मैं आप लोगों के नशर मुकर्रर के तौर पर चलने वाले शोज भी सुनता हूं। मैं दाद देता हूं आपकी टीम को जिन्होंने घरों से भी इस मायार का काम जारी रखा हुआ है। बहुत शुक्रिया इकबाल साहब। जी इकबाल साहब, हमारी पूरी टीम ने हद तक इम्कान कोशिश की है कि प्रोग्रामों में कोई खलल ना आए और ना ही मायार पर कोई फर्क आए। आपने इस बात को महसूस किया और हमारी कोशिशों को सराहा, बहुत शुक्रिया।
VOA उर्दू अब आपके हाथ में। पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है।
इसके साथ ही हमारा आज का ये शो खत्म होता है। आप हमें मैसेज भेज सकते हैं facebook.com/sadiazibranjha VOA Urdu। और ताज़ा तरीन खबरों और वीडियो रिपोर्ट्स के लिए आप आ सकते हैं हमारी वेबसाइट urduvoa.com पर, और हमारा ट्विटर और इंस्टाग्राम हैंडल है @voaurdu। अगले हफ्ते आपसे हवा के दोष पर फिर मुलाकात होगी। सादिया जिब्रांझा को वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से इजाजत दीजिए। अपना और अपने आस पास वालों का बहुत ख्याल रखिएगा। अल्लाह निगेबान।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ए हुस्न हकीकी नूर अजल तन वाजिब ते इमकान कहूं तन खालिक जात कदीम कहूं तन हादिस खल्क जहान कहूं तनु मुतलक महज वजूद कहूं तनु अलमिया आयान कहूं अरवा नफूस अकूल कहूं अशबा आयान निहान कहूं तनु ऐन हकीकत माहियत तनु अर...